नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी सुरेन्द्र पौडेल र म श्रेया नेपाल। आज मिति 2079 साल असार 5 गते आइतबार, असार कृष्ण पञ्चमी तिथि। तदनुसार सन् 2022 जून 19 तारीख नेपाल सम्बत 1142। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। बुलेटमा लगानी, बालुवामा पानी शीर्षकमा छापिएको खबर हो यो। खाना पकाउने ग्यासको मूल्यमा मात्र होइन, ग्यास ढुवानीमा पनि मुलुकले ठूलो रकम भुक्तानी गर्दै आएको छ। ग्यास ढुवानीमा भारतीय बुलेटको एकाधिकार रहेका कारण मुलुकले भाड़ा मात्र वार्षिक 6 अर्ब रूपियाँ भन्दा बढ़ी भुक्तानी गर्नु परेको छ। भारतीय बुलेटले एलपी ग्यास ढुवानी गर्दा पाउने दैनिक भाड़ा करिब 1,80,00,000 रूपियाँ हुन्छ। त्यस आधारमा मासिक करिब 55 करोड़ र वार्षिक 6 अर्ब रूपियाँ पर्छ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार नेपाल भारतको छोटो दूरी बरौनीबाट काठमाण्डु ग्यास ल्याएको एक ट्रिपमा बुलेटले 1,50,000 रूपियाँ भाड़ा लिन्छ, तर लामो दूरी अर्थात ओडिसाबाट ल्याएको हो भने एक पटकमा करिब 3,00,000 रूपियाँ भाड़ा लैजान्छ। 2077-78 नेपाल आयल निगमले 34 अर्ब 24 करोड़ रूपियाँको 4,81,000 मेट्रिक टन ग्यास आयात गरेको छ। सोही आर्थिक वर्षमा भारतसँग नेपालको व्यापार घाटा 14,31,00,000 रूपियाँ रहेको छ। यसमा नेपाली व्यवसायीले ग्यास बुलेटका लागि गरेको लगानीको तथ्याङ्क समावेश छैन, साथै यसमा उनीहरूको लगानी खेर गएको पनि तथ्याङ्क पर्दैन। आर्थिक वर्ष 2077-78 भन्दा 5 वर्ष अघि नै नेपाली व्यवसायीले त्यसमा गरेको लगानी बालुवामा पानी भएको छ। लगानी गर्ने व्यवसायीलाई 2072 बजेट मार्फत राजस्वमा 2/3 छूट व्यवस्था भएको थियो। त्यसबाट उत्साहित व्यवसायीले 2072 असोजदेखि नै नेपाली नम्बर प्लेटका ग्यास बुलेट किन्ने प्रक्रिया शुरू भएको थियो। त्यसका लागि नेपाली व्यवसायीले भारतमै 775 वटा ग्यास बुलेट निर्माणको अर्डर गरेका थिए, तर भारतको एक्सप्लोसिभ डिपार्टमेन्टले विस्फोटक पदार्थ बोक्ने एक्सप्लोसिभ इजाजत अनुमति पत्र नदिएपछि बुलेटको लगानी खेर गयो। नेपाली नम्बर प्लेटको ग्यास ढुवानी गर्ने बुलेट ल्याउन काम हाललाई रद्द भइसकेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहायक प्रवक्ता उर्मिला केसीले भन्नुभयो, सुरक्षा संवेदनशीलता देखाएर भारतले अनुमति दिएन, त्यसैले हाललाई उक्त कार्य रद्द भएको छ। त्यसअघि 2073 भारतमा नेपाली व्यवसायीका 53 वटा बुलेट निर्माण भइसकेका थिए। तीमध्ये 2 वटा मात्र नेपाल आइपुगे। आइपुगेका पनि ग्यास ढुवानी गर्न नपाई थन्किए। ग्यास व्यवसायी शिवप्रसाद घिमिरेले भन्नुभयो, हामीले एभरेस्ट ग्यास उद्योगको नाममा 2 वटा बुलेट परीक्षणका लागि ल्याएका थियौं, तर भारतले सुरक्षाका कारण देखाएर अनुमति नदिएपछि हेटोडामा थन्क्याइएको छ। बुलेटमा लगानी, बालुवामा पानी, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। धुनीबेसी नगरपालिका 6 धार्केमा किसानले ट्रक कब्जा गरी मल लिएका छन्। व्यस्त सड़कमा शनिबार दिउँसो 1:30 बजे किसानले 2 वटा ट्रकलाई नियन्त्रणमा लिएर मल लिएका हुन्। कब्जामा लिएको एउटा ट्रकमा 400 बोरा मल र अर्को ट्रकमा 150 बोरा रासायनिक मल थियो। धार्केमा जम्मा भएका किसानले 26X8209 र 26X8210 नम्बरको ट्रकलाई कब्जामा लिएर मलका बोरा झिकेर लगेका हुन्। स्थानीय किसानले ट्रकमा चढेर मलका बोरा झिकेर लगेका थिए। 400 को हाराहारीमा जम्मा भएका किसानलाई ट्रकमै आएका सशस्त्र प्रहरीले धपाउन सकेनन्। पछि खानेखोलाको प्रहरी टोली पुगेपछि किसान तितरबितर भएका थिए। धादिङको ढुवानी एग्रोभेटको ट्रकमा मल काठमाण्डुतर्फ लगिँदै थियो। रासायनिक मलको अभावले छटपटिएका किसान ट्रकमा मल आउँदै गरेको थाहा पाएपछि धार्केमा कुरेर बसेका थिए। बिहानैदेखि राजस्वले समाएको मल आउँछ भनेर व्यापारीले केही किसानलाई जानकारी गराएका थिए। थाक्रे गाउँपालिका आठका किसान कृष्णहरि थापाले भने त्यसै अनुसार रासायनिक मल बोकेको ट्रक कब्जा गरेर किसानले मल लिएका हुन्। किसानका अनुसार भारतबाट भन्सार छरी गरेर मल ल्याइदै गरेको राजस्वले थाहा पाएपछि व्यापारीले आफू जोगिन मल आउँदै गरेको सूचना किसानलाई दिएका थिए। भन्सार छलीको मल राजस्व विभागका कर्मचारीले नियन्त्रणमा लिएपछि व्यापारीकै संलग्नतामा किसानलाई जानकारी गराइएको हो। मलको अभाव भोगिरहेका किसानले बीच सड़कमै ट्रक नियन्त्रणमा लिएर मल लगेका हुन्। राजमार्गमा जम्मा भएका किसानले मल लगेका हुन्। केही व्यापारीले भन्सार छरीमा मल ल्याएर धादिङका बजारमा कालो बजारीमा बेच्दै आएको बताइएको छ। विशेष सुराकीका आधारमा राजस्व अनुसन्धान विभागले मल नियन्त्रणमा लिएपछि व्यापारीको संलग्नतामा किसानलाई मल लुट्न लगाएको किसानले बताएका छन्। किसानले कब्जामा लिए मल नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। यसै प्रसंगलाई कान्तिपुर दैनिकले पनि अग्रपृष्ठमा छापेको छ। तस्करले मल ल्याउन सक्छन् तर सरकार सक्दैन। गहुँ र सिमेन्टको प्रज्ञापन पत्र लिएर दुईवटा ट्रकमा ल्याइएका 550 बोरा मध्ये करिब 400 बोरा मल धादिङका किसानले लगे। कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। यसै प्रसंगलाई राजधानी दैनिकले देशभर मल हाहाकार तस्करीको मल किसानको कब्जामा शीर्षकमा खबर बनाएको छ। 4-5 लाख मेट्रिक टन मलको तस्करी मार्फत व्यापार 27 अर्ब रूपियाँ बजेट विनियोजन तर आउँदैन मल 9 लाख मेट्रिक टन मागमा 4 लाख पनि आउन सक्दैन राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। कार्तिक 30 मा चुनाव गराउन गृह कार्य नागरिक दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो यो। निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचन एकै चरणमा सम्पन्न गर्न 10 अर्ब रूपियाँ बजेट लाग्ने अनुमान गरेको छ। अघिल्लो निर्वाचन भन्दा 3 अर्ब बढ़ी खर्च अनुमान गर्दै आयोगले कार्तिक 30 गते बुधबार प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी गृह कार्य शुरू गरेको हो। कार्तिक 27 वा मंगिर 4 गते निर्वाचन गर्ने गरी सरकारले आन्तरिक गृह कार्य थालेका बेला आयोगले एकै चरणमा गर्दा पनि 3 अर्ब भन्दा बढ़ी रकम लाग्ने अनुमान गरेको छ। 2074 मंगिरमा 2 चरणमा भएको निर्वाचनमा आयोगले 7 अर्ब खर्च गरेको थियो। आयोग पदाधिकारीको केही दिन अघि बसेको अनौपचारिक बैठकले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि अनुमानित खर्च मिति सहितको प्रस्ताव तयार पारेको हो। निर्वाचन प्रस्तावलाई अन्तिम रूप दिँदै सरकारसँग बजेट सहितका अन्य सहयोग माग गर्ने तयारी उनीहरूले थालेका छन्। आयोगले स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारमाथि निरन्तर दबाव खड़ा गरेको थियो तर प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सरकारको बोलआउटको प्रतीक्षा गर्ने अवस्थामा आयोग पदाधिकारीहरू रहेका छन्। सरकारबाट प्रदेश र प्रतिनिधि सभा निर्वाचनका विषयमा छलफल गर्न बोलाउँदा आवश्यक बजेट मिति सहित सबै विषय बुदागत रूपमा प्रस्तुत गर्नेछौ। त्यसका लागि हामी तयारी अवस्थामा छौं। श्रोतले भन्यो सरकारले नखोजेसम्म हामी मिति प्रस्ताव गर्ने पक्षमा भने छैनौं। कार्तिक 30 मा चुनाव गराउन गृह कार्य नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। पुराना नामावलीमा भएको त्रुटि सच्याउन सकिने नेपाल समाचार पत्रले छापेको खबरको शीर्षक हो यो। निर्वाचन आयोगले नयाँ मतदाता नामावली दर्ता गराउने तथा पुराना नामावलीमा भएको त्रुटि पनि सच्याउन सकिने जनाएको छ। आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी असार 1 गतेदेखि 18 वर्ष पुगेका नेपाली नागरिकको मतदाता नामावली संकलन कार्य शुरू गरेको थियो। अहिले मतदाता नामावलीमा भएको विवरण पनि सच्याउनु पर्ने व्यवस्था गर्न धेरै ठाउँबाट माग आएकाले सोही अनुरूप मतदाता नामावलीको विवरण अध्यावधि गर्न सकिने प्रबन्ध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो। त्यसका लागि देशभरका 70 वटा जिल्ला निर्वाचन कार्यालयमा निर्देशन दिइसकेको छ। बाँकीको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र क्षेत्रीय प्रशासन कार्यालय मार्फत अध्यावधि गर्न सकिने आयोगले जनाएको छ। पुराना नामावलीमा भएको त्रुटि सच्याउन सकिने नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन र सन्देश।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं, सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउँछौ प्रधानमन्त्री शीर्षकमा गोर्खापत्रले खबर बनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई प्रतिष्ठानका रूपमा अगाडि बढ़ाइने बताउनु भएको छ। धनगढ़ी उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको शनिबार उद्घाटन गर्नुहुँदै उहाँले सो कुरा बताउनु भएको हो। गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउनु पर्ने कुरा उठ्दा खुशी लागेको छ, त्यो बनाउने विश्वास दिलाउन चाहन्छु, प्रधानमन्त्री देउवाले भन्नुभयो। मन्त्री परिषदबाट निर्णय गरी विधेयक ल्याएर प्रतिष्ठानका रूपमा अगाडि बढ़ाउँछौ। कैलालीको गोदावरी नगरपालिका स्थित गेटामा मेडिकल कलेजको पूर्वाधार निर्माण भएको छ। गेटा मेडिकल कलेजलाई विश्वविद्यालय वा प्रतिष्ठानका रूपमा चाँडै सञ्चालन गर्नुपर्ने माग राखी सुदूरपश्चिमवासीले सरकारलाई दवाब दिँदै आइरहेका छन्। यसै गरी प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशमा अहिले धेरै विकास भइसकेको र अझै पनि धेरै गर्न बाँकी रहेको बताउनुभयो। एसएलसी दिइसकेपछि काठमाडौँ जानलाई आफू डडेलधुराबाट 3 दिन लगाएर धनगढ़ी र त्यसपछि भारत हुँदै काठमाण्डु पुगेको स्मरण गर्दै उहाँले अहिले धेरै सजिलो भइसकेको बताउनुभयो। गौरीफन्टाबाट मैलानी, लखनऊ, मुजफ्फरपुर हुँदै रक्सोलसम्म रेलमा र त्यहाँबाट गाड़ी चढ़ेर काठमाण्डु पुगे। उहाँले भन्नुभयो, अहिले सजिलो छ, हरेक दिन जहाज चलेको छ, धनगढ़ीबाट सिधै काठमाण्डु पुग्न सकिन्छ। प्रधानमन्त्रीले गौरीफन्टा नाकाको अधिकार कैलालीलाई दिने आश्वस्त पार्नुभयो। यहाँबाट हुन्छ भने यहाँ नभए गृह मन्त्रालयबाट अधिकार दिलाउँछौ। उहाँले भन्नुभयो, पहिले कैलालीले गर्दै आएको गौरीफन्टा नाका अहिले कञ्चनपुर मातहतमा छ। धनगढ़ीसँग जोड़िएको नाका कैलाली मातहतमा हुनुपर्ने माग हुँदै आएको छ। गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउँछौ प्रधानमन्त्री शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। ललितपुरको बुङमतीका सुनिल बाडाले नवीकरणको चिट बोकेको 9 महिना कटिसक्यो, तर अझै उनको हातमा स्मार्ट लाइसेन्स परेको छैन। तारन्तर यातायात कार्यालय धाउँदा पनि काम फत्ते नहुँदा निराश हुने, चिट थमाएर सेवाग्राही झुलाउनुलाई ठगी धन्दा भन्न समेत पछि परेनन्। यो चिट होइन, सेवाग्राहीसँग गरिएको चिटिङ हो। बुधबार स्मार्ट लाइसेन्स लिन एकान्त कुना पुगेकाहरूको भीड़मा भेटिएका बाडाले भने, यहाँ आउँदा प्रत्येक पटक हाम्रो समय पैसा लुटिएको महसुस हुन्छ। स्मार्ट लाइसेन्स दिने कार्यालयको ढिला सुस्तीका कारण लामो समय लाइनमा बसेर अन्य दिन जस्तै उनी बुधबार रित्तै घर फर्कन बाध्य भए। समस्या आज पनि काम भएन भन्ने होइन, उनले भने समस्या त यो हो, काम कहिले हुन्छ भन्ने अत्तोपत्तो नै छैन, स्मार्ट लाइसेन्समा ढिलासुस्ती। यो प्रसंग नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। अमेरिका स्टेट पार्टनरशिप प्रोग्राम एसपीपी सम्झौताका लागि कूटनीतिक मर्यादा विपरीत नेपाली सेनाले पत्राचार गरेको विषयप्रति राजनैतिक दलहरूले आपत्ति जनाएका छन्। एसपीपी सम्झौताका लागि अमेरिकालाई पत्राचार गरेको भन्दै नेपाली सेनाको कार्यशैलीप्रति दलहरूले आपत्ति जनाएका हुन्। पूर्व परराष्ट्र मन्त्री एवं नेकपा एमालेका उपमहासचिव प्रदीप गेवालीले केही दिन पहिले सार्वजनिक भएको अमेरिकी सेना र नेपाली सेनाबीच सम्झौता हुन लागेको भनिएको 10 बुधे मस्यौदाको स्रोत र कारण खोज्नुपर्ने बताउनु भएको छ। सेनाको कार्यशैलीप्रति दलहरूको आपत्ति नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। गोर्खापत्र दैनिकले प्रदेश बजेटका आयाम शीर्षकमा सम्पादकीय बनाएको छ। संवैधानिक प्रावधान बमोजिम प्रदेशले असार एक गते भित्रै आफ्नो बजेट प्रस्तुत गरिसक्नुपर्नेछ। यही प्रावधान अनुसार असार एक गते मुलुकका सातै प्रदेशले आगामी आर्थिक वर्ष 2079-80 अनुमानित आय व्ययको विवरण बजेट सार्वजनिक गरिसकेका छन्। विक्रम सम्म 2074 प्रदेशको निर्वाचनपछि गठन भएको प्रदेश सभाको 5 वर्ष कार्यकालको अन्तिम बजेट हो यो। त्यसैले आगामी आर्थिक वर्षको प्रदेश बजेट धेरै महत्वपूर्ण छ। यस दृष्टिकोणबाट यो बजेटले प्रदेश सरकारले निर्धारण गरेका लक्ष्य तथा प्राप्तिको समेत लेखाजोखा गर्नेछ। प्रदेश सभाका लागि दोस्रो पटकको निर्वाचन नयाँ आर्थिक वर्षभित्र हुने निश्चित छ। प्रदेश बजेटका आयाम शीर्षकमा गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको छ। अन्नपूर्ण पोस्टले चुरेको चौतर्फी दोहन शीर्षकमा सम्पादकीय छापेको छ। नेपालको मेचीदेखि महाकालीसम्म फैलिएको चुरे पर्वत श्रृंखला केवल हरियो वन जंगलको डाँडाको माला मात्र होइन, थुप्रै जीवजन्तुको वासस्थान हो। 165 भन्दा बढ़ी खोला नालाको मूल स्रोत पनि हो। चुरे हिमालय पर्वतबाट सबैभन्दा दक्षिणको पर्वत श्रृंखला हो। हजारौं वर्ष पहिला हिमालय क्षेत्रबाट बग्दै आएको ग्रेगान र बलौटी माटो भएको यस्तो कान्छो पहाड़ नेपाल बाहिर भारतदेखि पाकिस्तानसम्मै फैलिएको छ। नेपाल बाहिर यो शिवालिंग श्रृंखलाले परिचित छ। नेपालमा त चुरेले देशको कुल भूभागको 12.78% हिस्सा ओगर्दछ। यो पहाड़ी श्रृंखला मात्रै नभएर मान्छेको जीविकोपार्जनको भरपर्दो स्रोत पनि हो। वैध वा अवैध तरिकाले चुरे क्षेत्रबाट ढुंगा बालुवा र गिटीको दोहन जसरी भइरहेको छ त्यो चुरे संरक्षणको पहिलो शर्त हो। त्यसपछि जथाभावी सड़क निर्माण रोकिनुपर्छ, मानवीय अतिक्रमण बन्द गरिनुपर्छ। चुरेको चौतर्फी दोहन शीर्षकमा अन्नपूर्ण पोस्टले सम्पादकीय छापेको छ। कान्तिपुर दैनिकले यार्चा अर्थतन्त्र सुरक्षा र जोखिम शीर्षकमा सम्पादकीय बनाएको छ। पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण यसको उपलब्धतामै ह्रास आइरहेको विभिन्न अध्ययनले देखाएको छ। अचेल कतिपय विकसित देशले यार्चाको घरेलु उत्पादनमा जोड़ दिन थालेका छन्, जसले गर्दा आगामी दिनहरूमा नेपाली यार्चाको माग अहिलेको जस्तो नहुन सक्छ। यही कारण यार्चामै अत्यधिक निर्भर हाम्रो हिमाली जीवनयापन कुनै पनि बेला संकटमा पर्न सक्ने जोखिम छ। यार्चाले थामिदिएको अहिलेको हिमाली अर्थतन्त्रमा आइपर्न सक्ने यस्ता आन्तरिक तथा बाह्य जोखिमको यथोचित अध्ययन अनुसन्धान गरी अन्य विकल्पको बाटो पनि पहिल्याउने बेला आइसकेको छ। त्यसैले हिमाली क्षेत्रमा यार्चाको दिगो उपयोगिताका साथै पर्यटन, फलफूल खेती, कृषि प्रणालीको स्तरोन्नति लगायत क्षेत्रमा लगानी बढ़ाउनु अपरिहार्य छ। कान्तिपुर दैनिकले सम्पादकीय बनाएको छ। नागरिक दैनिकले संस्थागत स्मृतिमै समस्या शीर्षकमा सम्पादकीय छापेको छ। अन्यत्र मुलुकमा भए नागरिकलाई भ्रममा पार्ने गरी बोल्नेहरूलाई झूठो बोलेको भनेर कार्यवाही हुन सक्थ्यो, तर हामी कहाँ जसले धेरै झूठ बोल्न सक्यो उही ठूलो नेता बन्न सक्ने अवस्था रहेको छ। नागरिक दैनिकले सम्पादकीय बनाएको छ। राजधानी दैनिकमा धादिङमा किसान विद्रोहको अर्थ शीर्षकमा सम्पादकीय छापिएको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंगहरू। जीडीपीको एक तिहाई भन्दा बढ़ी विदेशी ऋण लिन नपाइने कानून बन्दै कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। सरकारले लिने विदेशी ऋणको सीमामा अंकुश लगाइने भएको छ। कुल ग्रास्ते उत्पादन जीडीपीको तुलनामा विदेशी ऋणको अनुपात एक तिहाई भन्दा बढ़ी नहुने गरी सीमा निर्धारण गर्न लागेको हो। संघीय संसदमा विचाराधीन सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले जीडीपी आकारको एक तिहाई भन्दा विदेशी ऋण हुन नहुने व्यवस्था राखिएको छ। विधेयकमाथि अर्थ समितिमा दफावार छलफल सकिसकेको छ। विधेयकमा अघिल्लो आर्थिक वर्षको कुल ग्रास्ते उत्पादनको प्रचलित मूल्यमा कायम गर्दा हुने रकमको एक तिहाईमा नबढ़ने गरी वैदेशिक ऋण लिन सक्ने गरी सीमा तोकिने उल्लेख गरिएको छ। कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। कान्तिपुर दैनिकले नै भित्री पृष्ठमा लक्ष्य 1,00,000 युवालाई तालिम पाउने 515 जना मात्रै शीर्षकमा खबर छापेको छ। सरकारले चालू आर्थिक वर्षमा थप 1,00,000 युवालाई सिप विकास तालिम प्रदान गर्ने घोषणा गरेको थियो, तर चैत मसान्तसम्म 515 जनाले मात्रै यस्तो तालिम पाएका छन्। यो लक्ष्यको 0.51% मात्रै हो। 2078-79 बजेट वक्तव्य प्रतिस्थापन बजेट वक्तव्य समेतमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले श्रम बजारमा प्रवेश गर्ने युवा, वैदेशिक रोजगारबाट फर्किएका तथा स्वदेशमा रोजगार गुमाएका श्रमिकको सिप तथा क्षमता विकास गर्न हस्तकला, प्लम्बिङ, बिजुली मर्मत, इलेक्ट्रोनिक्स, कुक, कालीगढ, सिकर्मी, डकर्मी, सिलाई कटाई, ब्युटिसियन, कपाल कटाई, सवारी साधन तथा मोबाइल मर्मत लगायतको सिपमूलक तालिम दिने उल्लेख थियो। तर उक्त घोषणामै सीमित भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको मन्त्रालयगत प्रगति विवरणले पुष्टि गर्छ। लक्ष्य 1,00,000 युवालाई तालिम पाउने 515 जना मात्रै कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। नेपालगंजमा नजिकको सतहबाट पानी आउन छाडेको छ। त्यहाँका धेरै धारा सुकेका छन्। अत्यधिक गर्मी अनि धाराबाट समेत पानी नआउँदा नेपालगंजवासी थप पीड़ामा परेका छन्। पानीको कुनै समस्या नरहेको नेपालगंजमा वर्षेनी पानीको अभाव बढ़दो क्रममा छ। 40-50 फीट गहिराईमा पानी आउने नेपालगंजमा अहिले यतिमा पानी भेटिन छाडेको छ। तल्लो सतहमै पानी भेटिन मुस्किल परिरहेको जनाइएको छ। नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको खबर हो यो। यता नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा भन्सार प्रक्रिया पूरा गरेर नेपाल भित्रिएका तीनवटा मालवाहक गाड़ीको प्रज्ञापन पत्र नै नक्कली शीर्षकमा खबर बनाएको छ। मेची भन्सार कार्यालय काकडभिट्टाबाट कागजी प्रक्रिया पूरा भएर छुटेका तीन भारतीय मालवाहक ट्रकको प्रज्ञापन पत्र लगायतका कागजात नक्कली भएको भेटिएको छ। प्रज्ञापन पत्रमा मालवाहक सवारी, लोड गरिएका सामग्री र परिमाण उल्लेख गरिएको हुन्छ, तर यो प्रज्ञापन पत्र नक्कली हुँदा पनि 22 जेठको राति 12 बजे मेची भन्सार भित्रैबाट जाँचपास गरेर निस्केका थिए। नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ। र म्याद सकिन 2 महिना बाँकी, जम्मा 19% प्रगति, गोर्खापत्र दैनिकले भित्री पृष्ठमा छापेको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुटोल नारायणगढ सड़क निर्माणले गति लिन सकेको छैन। सड़क निर्माण कार्य पनि अल्पत्र अवस्थामा पुगेको छ। 3 वर्ष अघि सम्झौता भएर करिब 34 महिना अघिदेखि निर्माण कार्य शुरू भएको नारायणगढ़ बुटोल सड़क खण्ड निर्धारित मितिमा पूरा नहुने स्पष्ट छ। यही गतिमा निर्माण कार्य हुने हो भने लक्ष्य अनुसार निर्माण सन् 2022 अर्थात आगामी साउन 22 सम्ममा सड़क निर्माण पूरा नहुने आयोजनाले स्वीकारेको हो। सन् 2018 जूनमा स्वीकृत 2019 काम थालनी गरेको चिनिया ठेकेदार कम्पनीले झण्डै 34 महिनाको अवधिमा सड़कको माटो खन्ने, फिलिङ, पुल निर्माण, रूख कटान, बिजुली पोल र खानेपानीको पाइप सार्ने काम समेत गर्न सकेको छैन। म्याद सकिन 2 महिना बाँकी, जम्मा 19% प्रगति, गोर्खापत्र दैनिकले भित्री पृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने सुरेन्द्र पौडेललाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।